قالا, اس نے کہا فرعون نے, الم نو ربی کا فینا ولیدا, ہم نے پالا پوسا نہیں ہے تجھے بچپن میں, ولبثت فینا من عمرک سنین, اور تو ہمارے پاس ٹھہرا رہا ہے اپنی عمر کے کئی سال, تم اب کیا کے باتیں کر رہے ہو, اتنے عرصے تک تمہارے جس کو ہم کہتے ہیں نا, استغفر اللہ ربی, یعنی یہ تو قرآن کی لینگویج ہے لیکن ہم اپنے الفاظ میں اس کو کہتے ہیں کہ تم ہمارے ٹکڑوں پہ پلے ہو, وہ چیز ہے جو فرعون یہاں پہ کہہ رہا ہے کہ تم ہمارے درمیان بچپن میں رہے, یا ہمارے یعنی ہمارے ٹکڑوں پہ تم پل کے اب آج ہو کے ہمارے اوپر باتیں کر رہے ہو, اتنے سال تم ہمارے پاس رہے ہو. وفعلت فعلتک التی فعلت, اور تو نے کیا فیل وہ اپنا فیل اپنا کام وہ جو تو نے کیا, یعنی اور اتنے ہمیں تبلیغ کرنے آ گئے ہو, تم یاد نہیں ہے جو تم کر کے گئے ہو یہاں سے, اب اشارہ کس طرف ہے, قبطی کے قتل کی طرف, ہمارا نمک کھا کے تم نے ہمارے بندے کو مارا بھی اور اب ہمیں باتیں بتا رہے ہو, وانت من الکافرین, اور تم تو ناشکروں میں سے ہو کہ ناشکری کر رہے ہو, پہلے تو ہم نے تمہیں کھلایا پلایا, تم اتنے سال ہمارے پاس رہے, پھر ہمارے بندے کو بھی قتل کیا اور بہت ناشکرے ہو تم. قال فعلتها, موسیٰ علیہ السلام نے کیا فرمایا, میں نے کیا تھا اس کو, لیکن اذن تب وانا من الضالین, جبکہ میں بھٹکے ہوئے لوگوں میں سے تھا. سب سے پہلی تو بات یہ, موسیٰ علیہ السلام نے یہ نہیں آگے سے بکھلا کے فرمایا, آیا نہیں 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 میں نے نہیں کیا, وہ پتہ نہیں کس نے کیا ہوگا, مجھے کیا پتا کس نے کیا, کوئی ثبوت ہے تو لے کر آؤ, یہ نہیں میں نے کیا ہے, ہاں لیکن اس وقت بھٹکے ہوئے لوگوں میں سے تھا, مطلب یہ نہیں ہے کہ کوئی اللہ معاف کرے کوئی شرک یا ایسی کوئی چیز کے اندر تھے, مطلب اس وقت کہ مجھے راستہ نہیں پتا تھا اس وقت مجھے, یعنی مراد یہاں پہ کیا ہے کہ جب میں نے قبطی کو مکہ مارا تھا تو یہ انٹینشن نہیں تھی کہ اس کو قتل کیا جائے, ٹھیک ہے, یہ انٹینشن نہیں تھی کہ اس کو مارا جائے, یہ تو انہوں نے مکہ ایک مارا تھا, وہ ناحق بات کر رہا تھا اور نہیں باز آ رہا تھا, لیکن انٹینشنلی نہیں کیا. دوسرے یہ کہ ابھی نبوت میرے پاس نہیں تھی, وحی کا علم نہیں تھا مجھے, اور یہ دونوں باتیں ہیں. اور دالین کا مطلب صرف گمراہ نہیں ہوتا, یہ نہیں ہوتا کہ وہ کوئی گمراہ ہو گیا, بلکہ دالین اس کو بھی کہتے ہیں جو سیدھے راستے کا متلاشی ہو, جو سیدھے راستے کی تلاش میں ہو, اس کو بھی کہتے ہیں, ٹھیک ہے. تو ایک ہی معنی نہیں, جیسے کہ آپ صلی اللہ علیہ وسلم کے لیے آتا ہے وہ وجدک ضالاً فہدا, ٹھیک ہے, تو ہم نے آپ کو تلاش حق میں سرگرداں پایا تو ہم نے ہدایت دی آپ کو, تو وہاں پہ بھی کوئی اللہ تعالیٰ معاف فرمائے کوئی شیر کیا اس کی بھٹکنے کی ایسی بات نہیں کہ کوئی گمراہ تھے, بلکہ یعنی صحیح راستے کی تلاش میں تھے. تو یہاں پہ ایک بات ہمیں پتہ چلی کہ جب تبلیغ کرنے کے لیے نکلیں, دعوت اور تبلیغ کے میدان میں آئیں, تو اگر لوگ آگے سے پچھلی باتوں کو بتا بتا کے آپ کو کبھی متزلزل کرنا چاہیں کہ تم کیا بات کرتی ہو, تم نے تو یہ یہ کیا ہوا, تو یہ نہیں کہنے کی ضرورت, نہیں میں نے کب کیا تھا, وہ تو ایسے تھا, وہ جسٹیفیکیشن نہیں دینے کی ضرورت, ہاں یہ کیا تھا لیکن اس وقت مجھے سمجھ نہیں ہوتی تھی, اگر میں اس وقت ایسے گھومتی تھی یا یہ کرتی تھی تو مجھے نہیں پتا تھا, کیونکہ لوگ ضرور کہتے ہیں جب کوئی تبلیغ کرنے لگتا تم کیا بات کرنے آئے ہو, وہی ٹپکل وہ ہے نا, جیسے ہمارے بھی لوگ آج کل یہی کرتے ہیں, کسی کو حق بات کہنے لگو تم کیا بات کرو گے, تم تو یہ تھے تم تو وہ تھے, اپنے دن بھول گئے ہو. ففررت منکم, تو میں بھاگ گیا تم سے, یہ موسیٰ علیہ السلام فرماتے ہیں, لما خفتکم, میں ڈرا تم سے, میں تمہارے سے ڈر کے مارے بھاگ گیا, اس کا مطلب ہے کہ پیغمبر بھی انسان ہی ہوتے ہیں, کوئی ایسا نہیں ہے کہ وہ کوئی بھی ان کو بات بودر ہی نہیں کرتی, بلکہ وہ بھی اس وقت خوف زدہ ہوئے جب ان کو پتا چلا کہ یہ قبطی لوگ, یہ جو قتل ہوا ہے اس کے بدلے میں موسیٰ علیہ السلام کو قتل کرنے کے کا فیصلہ کر چکے ہیں, تو وہ یہ انہوں نے ڈیسائیڈ کیا کہ وہ یہاں سے چلے جائیں گے, اور تبھی وہ بھاگ گئے تھے اور مدین پہنچ گئے تھے. ہیں، اس میں بھی اللہ تعالیٰ کی حکمتیں ہی تھیں۔ بعض دفعہ زندگی میں ایسی چیزیں ہوتی ہیں جو انسان کو ایسے فیل ہوتا ہے کہ یہ تو بہت ہی خراب چیز ہو گئی۔ دیکھیں ایک اچھے بھلے وہاں پہ رہ رہے، شہزادوں کی طرح رہ رہے ہیں، بڑی اچھی زندگی گزر رہی ہے، سب کچھ ہے، اور ایک دم در بدر ہو گئے، نہ گھر رہا، نہ رشتہ دار رہے، نہ وطن رہا، کچھ بھی نہیں۔ اور کہاں وہ زندگی بادشاہی والی، شہزادوں والی، محلوں والی، اور کہاں بالکل بے سر و سامانی کی حالت کے اندر وہ پڑے ہوئے ہیں موسیٰ علیہ السلام، اور نہ کوئی راستہ سمجھ میں آ رہا ہے، نہ کوئی گھر ہے، نہ کوئی اور کوئی فرینڈ یا کوئی ہے جو پناہ میں لے کے اپنے ہاں لے جائے، نہ کوئی جاب ہے، کچھ بھی نہیں ہے، نتھنگ۔ انسان سوچتا ہے یہ تو بہت برا ہو گیا، مگر اللہ تعالیٰ کی یہ ساری پلاننگ ہوتی ہے، کیونکہ اللہ نے انسان کو بعض دفعہ کسی کام کا بنانا ہوتا ہے، اور موسیٰ علیہ السلام کو یہاں لانے کا مقصد یہ تھا کہ اللہ تعالیٰ نے ان کو کچھ سکھانا تھا جو محلوں میں رہ کے نہیں سیکھا جا سکتا تھا۔ محلوں کی زندگی میں وہاں کی چیز اللہ نے سکھانی تھی، اس لیے محلوں میں رکھا، اور جب اللہ تعالیٰ نے ان کو سکھانا تھا صبر، اور ان کو سکھانا تھا یہ سب کے بکریاں چرائیں اور وہاں سے سیکھیں، وہ چیز محلوں میں نہیں ہو سکتی تھی، اللہ تعالیٰ وہاں پہ ان کو لے آیا۔ تو اس سب میں بہتری ہی تھی یا نہیں؟ اب جب ہم پڑھ رہے ہیں تو ہمیں لگ رہا ہے کہ ہاں بڑی بہتری تھی، کیونکہ دیکھیں موسیٰ علیہ السلام نے کتنا کچھ سیکھا اور پھر ہی ایک کام کے قابل بنے نا، اللہ نے ان کو جیسے گھڑا اس مطابق، ان کو ریفائن کیا اس مطابق، اس کام کے لیے ان کو ٹرین کیا، یعنی ایک طرح سے ان کی ٹریننگ دی، جو بکریوں کے سارے نبیوں نے بکریاں چرائی ہیں، اس میں بھی ایک ٹریننگ ہوتی تھی ان کی، تو اللہ تعالیٰ نے وہ ٹریننگ دینی تھی۔ اب سمجھ میں آ رہا ہے کہ ہاں سب کچھ ٹھیک ہوا، اور جیسے سارے پزل کے پیسز اپنی جگہ لگ گئے، لیکن جب ایک انسان کو محل سے اٹھا کے اور کسی کے گھر میں نوکری کے لیے بکریاں چرانے کے لیے ڈال دیا جائے، تو وہ تو کہے گا یہ بڑا برا ہوا میرے ساتھ، وہ تو کہے گا میری تو زندگی تباہ ہو گئی، یہ کیا ہو گیا، یہ اللہ نے میرے ساتھ کیا کر دیا۔ تو ہم اللہ تعالیٰ کی حکمتیں نہیں جان سکتے، ہم نہیں سمجھ سکتے، ان حکمتوں کو وہی جانتا ہے، لیکن جب ہمیں یہ یقین ہونا کہ جو میرا رب کر رہا ہے وہ صحیح ہے، اس میں حکمت ہے، وہ میرے ساتھ اچھا ہی کر رہا ہے، اس کا رزلٹ کچھ اچھا ہی نکلنے والا ہے، تو پھر انسان کا دل مطمئن رہتا ہے۔ 10 سال موسیٰ علیہ السلام وہاں پہ خدمت کرتے رہے، کوئی معمولی بات نہیں ہے، 10 سال۔ اور اگر کوئی تھوڑا دلا انسان ہو تو وہ کہے کہ ایک دو دن کے بعد کہ اب کب ختم ہوگا میرا یہ امتحان، اب میرا کیا بنے گا، سال سے میں یہاں پہ پڑھا ہوا ہوں، اب کیا ہوگا۔ 10 سال صبر کے ساتھ کاٹے، پھر نکلے ہیں بیوی کو لے کر، لیکن دیکھیں اس میں کتنی حکمت ہے۔ تو اب یہ تو ہمارے سامنے قرآن ہے اور ہم پڑھ رہے ہیں تو ہمیں سمجھ بھی آ رہی ہیں، اور ہم میں سے کسی کو شک نہیں ہے کہ یہ کوئی یہ حکمت کی بات تھی ان کا وہاں سے نکلنا، لیکن ہماری زندگی میں جب آتا ہے تو ہمیں کوئی فرشتہ آ کے نہیں بتائے گا کیا حکمت ہے، ہمیں بس یہ یقین اپنے اندر پیدا کرنا ہے، میرے رب کا ہر فیصلہ حق ہے، اور مجھے کسی فیصلے پہ اس کی کوئی نہ خفگی ہے، نہ کوئی ناپسندیدگی ہے، کچھ جس میں بھی اس نے میرے لیے خیر نکالنی ہے۔ تو دیکھیں وہ فرار ہو گئے وہاں سے۔ اچھا اب کیا تھا، فَوَهَبَ لِي رَبِّي حُكْمًا، اور تو بخش دیا مجھ کو میرے رب نے حکم، یعنی اب وہ اپنی سٹوری بتا رہے ہیں کہ ہاں ٹھیک ہے میرے سے یہ ہوا تھا، میں یہاں سے بھاگ بھی گیا تھا پھر، لیکن اب اللہ تعالیٰ نے مجھے قوت فیصلہ دیا، وَجَعَلَنِي مِنَ الْمُرْسَلِينَ، اور مجھے رسولوں میں سے بنایا، تو اللہ تعالیٰ نے مجھے اب یہ دے کے، یہ نعمت دے کے بھیجا، اور یہ اتنی بڑی نعمت ہے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص سے اللہ بھلائی کا ارادہ کرتا ہے نا، یعنی اللہ اس کے ساتھ کچھ بھلا کرنا چاہتا ہے، اس کو دین کی سمجھ دے دیتا ہے، سبحان اللہ۔ تو جب آپ کو دین سمجھ آنے لگے نا، سمجھنے اللہ تعالیٰ نے میرے ساتھ بھلائی کا ارادہ فرمایا ہے تو مجھے یہ دیا، یہ اللہ کی طرف سے میرے ساتھ بھلائی ہے۔ تو حکمت کب ملی ہے، یہ نبوت کب ملی ہے، جب 10 سال وہاں پہ گزار کے آئے ہیں، ٹریننگ کر کے آئے ہیں۔
وَتِلْكَ نِعْمَتٌ،
اور یہ نعمت تمنوہا علیہ جس کا تم احسان جتا رہے ہو نا میرے اوپر، ان عبدت بنی اسرائیل کے تم نے غلام بنایا بنی اسرائیل کو، تم کہہ رہے ہو کہ تم نے مجھے پالا پوسا یہ کیا، لیکن یہ اس وجہ سے ہی تو تھا کہ تم نے بنی اسرائیل کو غلام بنایا ہوا تھا، نہ تم ان کو غلام بناتے اور ان کو قتل کرنے کا یہ شروع کرتے طریقہ کار، تو نہ میں تمہارے محل میں آتا اور نہ ہی تمہیں مجھے پالنا پڑتا، اور میرے پالنا کی وجہ ہی یہ تھی نا تم نے جو ظلم کیا ہوا تھا، تم جو قتل کروا رہے تھے۔ دوسری بھی اس کی ریزن بتائی جاتی ہے کہ دوسری اس کی وجہ، یہ جو دوسرا اس کا معنی یہاں پہ یہ لیا جاتا ہے کہ جو تم نے میرے اوپر خرچ کیا، جو اس کا تم مجھے احسان جتا رہے ہو، یہ اسی سے ہے نا جو بنی اسرائیل غلامی کرتے تھے، تو تم نے میرے اوپر کون سا ایسا اپنی جیب سے خرچ کر لیا۔ قال فرعون وما رب العالمین، تم کہہ رہے ہو انا رسول رب العالمین، تم یہ مجھے آ کے کہہ رہے ہو، تو بتاؤ تو صحیح کون ہے رب العالمین؟ اور یہ سوال اس نے اس لیے نہیں کیا کہ وہ بڑا جاننا چاہتا تھا کہ ہمیں، میں بھی جانوں کہ رب العالمین کون، یہ سوال اس نے ایک تحقیر کے انداز میں کیا، کیا ہے رب العالمین، تم کہہ رہے ہو نمائندے بن کے آئے ہیں ہم، یہ تکبر اس کے ساتھ اس نے کیا۔ دیکھیں سوال دو طرح کے ہوتے ہیں، ایک سوال لوگ پوچھتے ہیں تاکہ وہ جانے اور عمل کر سکے، اور ایک سوال وہ ہے جسٹ فار دا سیک آف کوسچننگ، کہ جس کے اندر دوسرے کو یہ کرنا کہ اس کو نیچا کرنا یا مین میخے نکالنا، یا ذرا چیک تو کریں کہ یہ ہے کیا، کیا اس کا نالج ہے، ذرا دیکھتے تو ہیں اور اس کو لاجواب ہم ذرا اس طرح کر لیں، اس طرح کی بدنیتی کے ساتھ سوال کرنا، اس سوال میں سیکھنے کا کچھ نہیں ہوتا، وہ بس ایسے ہی ہوتا ہے۔ اللہ اکبر، اب آپ دیکھ رہے ہیں نا جو کوئی دین کی بات کرتا ہے، آپ نبیوں کے طریقے سے سمجھ جائیں یہ بات کہ لوگ اس کو ہار نہیں پہنانے کھڑے ہو جاتے، لوگ ریڈ کارپٹ بچھا دیں گے، ہاں تم نے تو ایسی بات کر دی، اچھا تم رسول اور رب العالمین کے، تو آؤ بڑی عزت سے ان کو بٹھایا جائے، نہیں، آگے سے بڑی باتیں سننی پڑتی ہیں، بڑے تانے سننے پڑتے ہیں، بڑی ماضی کی باتیں یاد دلا دلا کے نا لوگ بہت زخموں کو کریتے ہیں۔ انسان اپنی پچھلی چیزوں کے اوپر توبہ کر بھی لے تو دوسرے نہیں چھوڑتے، لوگ نہیں چھوڑتے، اللہ تعالیٰ معاف کر بھی دے، لیکن انسان جو ہے نا وہ پچھلے کچے چھٹے نکال کے اور اس کو جو ہے نا ضرور جتلاتے رہتے ہیں۔ اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو، چونکہ یہ مکی دور تھا نا، اور اس میں آپ سوچیں کتنی زیادہ آپ صلی اللہ علیہ وسلم ان مصائب سے اور مشکلات سے ایوری ڈے گزرتے تھے، تو ان کو موسیٰ علیہ السلام کی سٹوری بتائی جا رہی ہے کہ دیکھیں موسیٰ علیہ السلام کا مقابلہ جس فرعون سے تھا نا، وہ آپ کے زمانے کے فرعونوں سے بہت زیادہ ظالم اور بڑا تھا، اور دیکھیں موسیٰ علیہ السلام کیسے صبر کے ساتھ چلتے رہے، غصے میں نہیں آئے کہ میں جو نا اب میں کیوں تمہیں بتاؤں، تمہارے جیسے لوگوں سے تو بات ہی نہیں کرنی چاہیے، تانے دے رہا ہے وہ بجائے کوئی بات سننے کے، ان کے ماضی کو نکال رہا ہے اور ان کے کردار کو گندا کرنے کی کوشش کر رہا ہے، اور یہ مطلب ایسا لوگوں کے سامنے دکھا رہا ہے کہ یہ کیا بات کرے گا، یہ تو گیا ہی ناشکرا، احسان فراموش، ہمارا نمک کھا کے اور پھر ہمیں ہی باتیں کر رہا ہے۔ ان چیزوں کے لیے پھر تیار رہنا چاہیے کہ لوگ ایسی بات کرتے ہیں، جب نبیوں کو کی تو باقی لوگوں کو نہیں کریں گے، سب سے پہلے کیریکٹر پہ اس کے آتے ہیں۔ قال رب السماوات والارض وما بینہما، اب موسیٰ علیہ السلام نے کوئی بات کو مائنڈ کیے بغیر غصہ اپنے اوپر، غصے سے وہ آگ بگولا ہوئے بغیر فرمایا رب السماوات والارض وما بینہما، تم نے پوچھا ہے تو وہ رب ہے جو آسمانوں اور زمین اور جو کچھ ان کے درمیان ہے سب کا رب ہے، ان کو تم موقنین، اگر ہو تم یقین کرنے والے۔ اب یہ ہے موسیٰ علیہ السلام کی دعوت کا یعنی مین پوائنٹ، کہ تم کہتے ہو تم رب ہو، تم کیسے رب ہو سکتے ہو، رب تو وہ ہے جو آسمانوں اور زمین اور جو کچھ ان کے درمیان ہے اس سب کو پیدا کرنے والا، پالنے والا، ان کی نگہداشت کرنے والا، وہ ہے رب۔ دیکھیں ایک ہی ہو سکتا ہے نا، اب فرعون تو یہ دعویٰ کر نہیں سکتا کہ میں ہی چلاتا ہوں سب کچھ، वो तो नहीं कर सकता। तो फिर अगर फिरौन नहीं है रब, तो फिर तो कोई तो रब है ना, तो मैं उस रब का नुमाइंदा जो हकीकी रब है। काला लीमन हाउलाहू, उसने कहा जो उसके इर्द गिर्द बैठे हुए थे, उनको जो उसके सराउंडिंग बैठे हुए थे ना दरबारी, उनको कहा अला तस्तमियाउन, सुन रहे हो तुम इसकी बातें, जैसे हम कहते हैं ना सुन रहे हो इसकी बातें, क्या तुम सुनते नहीं हो, मैंने तुमने सुना क्या कहा इसने। अब मूसा अलैहिस्सलाम आगे और बता रहे हैं, रब का तारुफ अभी खत्म नहीं हुआ। फरमाया कहला रब्बुकुम व रब्बु आबाइकुम, आबाइकुम अल अव्वलीन, वो रब जो तुम्हारा भी रब है और तुम्हारे आबाओ अजदाद का भी। उन्होंने परवाह की कि ये अब उनको भी देखो दरबारियों को अपने साथ मिला रहा है, और मेरी बात काट के इसने अपनी बात शुरू कर दी है। वो अपना जो उनकी दावत थी वो देते रहे। अब फिरौन क्या कहने लगा, इन्ना रसूलकुम अल्लज़ी उर्सिला इलैकुम ला मजनून, जो रसूल ये तुम्हारी तरफ भेजा गया है ना, ये तो पागल है। फिरौन ने पागल कह दिया, लेकिन मूसा अलैहिस्सलाम ने तब भी माइंड नहीं किया। आज भी लोग पागल कहते हैं, इनको की बात सुननी, ये तो पागल है, ये तो दीवाने हैं, दिमाग चल गया इनका, इनको छोड़ो। लेकिन मूसा अलैहिस्सलाम आगे से फरमाते हैं काला रब्बुल मशरिकी वल मगरिबी ममा बैनहुमा, सिर्फ आसमान और जमीन नहीं, मशरिक से मगरिब तक, मशरिक और मगरिब जो कुछ इनके दरमियान है सब का रब, इनको तुम ताकिलून, अगर तुम कुछ अक्ल से तो काम लो, तुम अकल तो करो, सोचो तो सही, तुम मजनून कहते हो, मैं तो उस रब की तरफ से आया हूं। अब कैसे वो कहे कि नहीं इनका रब मैं हूं, सबको ही पता था कि जाहिर है फिरौन थोड़ी इन सब के दरमियान मशरी इससे व्यस्त तक हर चीज को संभाल रहा है और पाल रहा है और चला रहा है, सबको पता था। वो तो इसका जवाब नहीं कोई दे सकता कि नहीं नहीं वो नहीं है मैं हूं, ये नहीं कह सकता वो, इसीलिए नहीं कह रहा। और क्या कहता है, इन इतखस्ता इलाहन गैरी, अगर तुमने बनाया किसी और को इलाह मेरे सिवा, ला अजअलन्नक मिनल मस्जूनीन, तो मैं तुम्हें कर दूंगा कैदियों में से। जब भी ऐसे मुतकब्बिर लोग और ताकतवर लोग, मैंने आपको क्या बताया कि अल्लाह ताला अजीज भी और रहीम भी है, उसके सामने लोग ऐसी बातें करते हैं कि उसको छोड़ के औरों को शरीक करते हैं, तो अल्लाह ताला रहम करता है, फिर भी रहम का मामला करता है। फिरौन अपने आप को कहता है कि मैं खुदा हूं, जब उसके सामने असल रब का तारुफ कराया गया तो उससे बर्दाश्त नहीं हुआ, और उसने फौरन अपनी कुव्वत इस्तेमाल करने का फैसला किया कि धमकी पे उतरा कि ठीक है मैं ठीक करता हूं अभी तुम्हें, तुमने अगर किसी और को मेरे सिवाय इलाह बनाया, इसका मतलब अपने आप को खुदा ही समझता था ना, गैरी मेरे सिवा अगर तुमने बनाया मैं तुम्हें कैद में डाल दूंगा। और उसके कैद खाने भी इतने बदतरीन हुआ करते थे कि अंडरग्राउंड थे, अंडरग्राउंड गड़े बनाए हुए थे उसने, कैद खाने कह दें गड़े बन कह दें, जहां पे वो इंसान को डाल देता था और वो गड़े बंद कर देता था। अब अंदर अंधेरा घुप, और ना वहां पे कोई रोशनी, ना वहां पे खाना ना पीना ना कुछ भी नहीं, और इंसान सिसक सिसक के मर जाता, जैसे कई बादशाहों के बारे में आता है ना, दीवारों में चुनवा देते थे, आता है ना दीवार एक उसके अंदर खड़ा करके इंसान को उसके आगे दीवार कर देते थे, बस वो इंसान अंदर है। इस तरह के उसके थे गड़े, इसके जमीन के नीचे थे, ऊपर से जमीन बंद कर दी, अब अंदर खड़ा क्या करेगा। वो वाली जो मौत है नहीं, सिसका सिसका के दूसरे को मारना, अस्तग़फिरुल्लाह, सिर्फ किस वजह से, अगर मुझे नहीं इलाह माना तो ये फिर हाल होगा, मैं तुम्हारा करूंगा। काला, कहा मूसा अलैहिस्सलाम ने, आवा लाऊ जितु कभी शैइन, क्या भला अगर मैं लाऊं तेरे पास कोई चीज मुबीन, जो बिल्कुल वाजे हो, तब भी तुम ऐसे करोगे। काला, उसने कहा, फाती भी ही इन कुंता मिन सादिकीन, अगर तुम सच्चे हो तो ले आओ फिर कोई चीज, ठीक है ले आओ, तुम कह रहे हो ना कोई चीज लेकर आऊं जो बड़ी वाजे हो, अच्छा दिखाओ क्या दिखाना चाहते हो। फअल्का असाहु, तो उसने डाल दिया अपना, उस वक्त फिर यानी मूसा अलैहिस्सलाम को अब मौका आया अपना मौजज़ा दिखाने का। फ़ाइदा ही सौबान मुबीन, तो वो इतना बड़ा अजदहा बन गया जैसे जिसको पाइथन कहते हैं या क्या, अजदहा होता है बड़ा वाला सांप, और मुबीन था जिस वाजे था बिल्कुल, और ऐसा बड़ा सांप था जिसने अपना मुंह खोला हुआ था। अब देखिए इतना बड़ा सांप एकदम से सामने आ जाए किसी के तो सन खौफजदा हो जाता, फिर उन डर गया। फिर वनाजा यदहु, और उन्होंने खेंचा अपना हाथ, खेंचा कैसे अपना हाथ यानी बगल में डाल के खेंचते थे ना, फायदा ही या बही दौ नाविरीन, तो वो हो गया सफेद बिल्कुल देखने वालों के लिए, बिल्कुल चमकदार सफेद, और ये भी सबको अच्छी तरह नजर आ रहा था, इतना चमकता था जैसे बिल्कुल रोशन ग्लोइंग। अब देखें ये मोजा है ना, मोजा याद रखें वो चीज होती है जिसके सामने अकल आजिज हो जाए, कोई उसका मुकाबला ना कर सके, और ये सिर्फ नबियों को दिया जाता है, आम इंसानों के पास मोजे नहीं होते, कोई वलीउल्लाह है तो वो मोजा दिखाना शुरू कर दे, नहीं, स्पेशल सिर्फ अंबिया को अल्लाह ताला की तरफ से ही होता है। जैसे आप देखते हैं ईसा अलैहि सलाम के पास मोजे थे तो वो कहते थे कि कुरान में आता है सूरह आले इमरान में कि अल्लाह के इज़्ज़त से है ये, अगर मैं मुर्दों को जिंदा कर रहा हूँ तो अल्लाह के इज़्ज़त से, ये अल्लाह ताला की तरफ से खास तौर पे अंबिया को इसलिए दिया जाता है ताकि वो एज अ साइन लोगों के सामने वो मोजा दिखाएं, वरना लोग थोड़ी कहेंगे, बिलीव थोड़ी करेंगे कि आप अल्लाह के नबी हैं, तो कैसे उनको बिलीव करने के लिए क्या चीज, उनको कोई चीज दिखाई जाए, फिर वो ये मोजे दिखाते थे जिसका कोई भी नहीं मुकाबला कर सकता। ये बहुत बहुत बड़ी एक निशानी थी कि वाकई अल्लाह के नबी हैं। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम का मोजा ये कुरान था जिसकी कोई भी मुकाबला कर ही नहीं सकता, कोई इसके इतने चैलेंजेस के बावजूद कोई इसके मुकाबले में कुछ ला ही नहीं सका। قال الملأ حوله, उसने कहा अपने सरदारों से जो उसके आसपास थे ना, जो उसके वजीर मुशीर थे, इन हाजा साहिरुन अलीम, लो भाई ये तो एक जादूगर है, इसने तो अपनी जादूगरी दिखाना शुरू कर दी, बड़ा माहिर जादूगर है। फिरौन के दौर में, मूसा अलैहि सलाम के दौर में जादू का जोर था, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में शायरी का बोलबाला था, उसका बड़ा चर्चा था, इस तरह उनके दौर में जादू का था, और अल्लाह ताला ने हर नबी को वही मौजे दिए जो उनके जमाने में जिनका बहुत चर्चा होता है, जिनको बहुत बड़ी चीज समझा जाता है, जिनसे लोग बड़े मरबूब होते हैं, उन्हीं चीजों के मौजे दिए। इनके दौर में जादू था तो ऐसा ही मौजा दिया। युरीदु अन युखरिजकुम मिन अर्दिकुम बिसेहरी, वो कहने लगा ये तो चाहता है कि तुम्हें, देखो अपने दरबारी, अपने जो उसके इर्द गिर्द बैठे हुए थे दरबारी वजीर, कि ये तो तुम्हें निकालना चाहता है तुम्हारी जमीन से अपने जादू के जरिए। हालांकि मूसा अलैहि सलाम ने तो ऐसी कोई बात ही नहीं की। देखें ऐसे लोग जो होते हैं वो बात को, कोई बात कुछ कही जाए, आप कोई दावा कर रहे हैं किसी को, बात कहीं होगी वो कहीं और ही ले जाएंगे, ये तो अपनी बस चौधराहट चाहते हैं, ये तो चाहते हैं कि ऐसे हो इसलिए ये तुम्हें बता रहे हैं, और नहीं तो कुछ आज के जमाने में कह देंगे ये तो यहूदियों के एजेंट है इसलिए आ गए। ये कैसी बातें, नहीं नहीं बात कुछ हो रही होगी, ले किधर और जाएंगे। ये होता है तरीका हक बात बताने वाले से मुतनफिर कराने का, इनसे लोगों को डाउट्स हो जाएं कि ये तो पता नहीं कोई और ही एजेंडा लेकर आए हैं, तो ये तो हमें कुछ और मसले में डाल देंगे इसलिए इसकी बात ही ना सुनो। ये टैक्टिक्स है उस जमाने से चल रहे हैं। अल्लाह अकबर, तो अब ये तुम्हें जमीन से निकालने आया, फमाजा तअमुरून, तो तुम क्या मशवरा देते हो मुझे, तुम बताओ कोई मशवरा बताओ क्या किया जाए इसका। अब उन्होंने आगे से क्या मशवरा दिया, कालू अर्जे, इसको ढील दे, वाका और इसके भाई को भी, वबाज फिल मदाइनी हाशरीन, उन्होंने सोचा कि इसका मुकाबला किया जाए जबकि ये जादूगर है, तो जादूगर हमारे पास भी बहुत है, एक से एक बढ़ के जादूगर हमारे पास है, आप ऐसा करेंगे इनको, ठीक है तो कुछ इनसे कुछ टाइम मांगे और भेज दें शहरों में इकट्ठे करने वाले, या तू कभी कुल्ले सहारे नली, वो ले आए हर किस्म का जादूगर, सहार लेकर आए, माहिर जादूगर, इतना बड़ा जादूगर, मुबालगा है ना इसके अंदर, और अलीम भी हो, बड़ा इल्म वाला, बड़ा यानी अपनी फील्ड का बहुत माना हुआ, उसको ले आए, तो इसमें क्या मुश्किल बात है, ये तो कोई मुश्किल बात ही नहीं, इसका जादू है, अभी हम अपने जादूगर दिखाएंगे तो पता चल जाएगा। फजूमिया सहारा तूली में अकातियों में मालूम, तो जमा किए गए जादूगर मुकर्रर वक्त के लिए एक मालूम दिन, ایک وقت کے لیے, میقات ہے ہی واؤقاف دا سے وقت جس کو کہتے, یہ فیصلہ کیا انہوں نے کہ جو ہمارا ایک دن ہے میلے کا دن, اس دن یہ مقابلہ کرایا جائے, دن چڑھے اور جادوگر اکٹھے کرنے کے لیے لوگ بھیج دیے انہوں نے. اور بعض کہتے ہیں کہ کوئی 12,000 جادوگر, بعض کہتے ہیں 30,000, بعض جگہ لکھا 80,000 جادوگر تھے, یعنی اتنے سارے جادوگر, میں خیال انہوں نے کوئی رہنے ہی نہیں دیے ہوں گے, جو جتنے ان کو سمجھ میں آئے کہ یہ ماہر ہیں سب کو لے آئے, کسی کو چھوڑا ہی نہیں. تو ایسا نہیں تھا کہ موسیٰ علیہ السلام کا مقابلہ کرنے کے کوئی ایک آدھ جادوگر پکڑ لائیں, اتنے لے کر آئے. اب یہ دیکھیں, اس سے نہیں پتا چلتا کہ ان کی برکھلاہٹ, ان کو خود پتا ہے کہ یہ جو ہے ہم ایک موسیٰ علیہ السلام ہے اور ان کا مقابلہ کرنے والے کتنے لے آئے ہیں. اسی سے ان کی شکست پتا چلتی ہے کہ تم ایک کا مقابلہ کرنے کے لیے اپنا ایک بھی نہیں لا سکتے. وقیل للناس هل انتم مجتمعون, اور کہا گیا لوگوں سے کہ کیا تم جمع ہو جاؤ گے, ہونے والے ہو, یعنی لوگوں کو بھی ایک وہ دے دیا گیا کہ تم نے جمع ہونا ہے وہاں پہ. اب یہ مقابلہ ہونے لگا حق کو باطل کا, اور جب بھی حق کو باطل کا مقابلہ ہوتا ہے تو حق غالب آتا ہے. آپ دیکھ لیں بدر میں حق کو باطل کا مقابلہ ہوا تھا تو کیسے 313 نے اپنے سے 3 گنا زیادہ لشکر کو زیر کر دیا تھا. لعلنا نتبع السحرۃ, شاید کہ ہم پیروی کریں جادوگروں کی, ان کانوہم الغالبین, اگر وہ ہیں غالب آنے والے, یعنی ہمارے جادوگر ہی جیتیں گے تو ہم انہی کی پیروی کریں گے. ہم جادوگروں نے جو جادوگر جیتیں گے اور ہماروں نے یعنی جیتنا ان کو یہ تھا تو ہم ان کے وہ غالب آنے والے ہیں, ہم ان کے پیچھے ہی چلیں گے. فلما جاء السحرۃ, تو جب آ گئے جادوگر, قالوا لفرعون, انہوں نے آ کے فرعون سے کہا, جب وہ میلے کا دن آ گیا اور ابھی مقابلہ شروع نہیں ہوا تھا تو اس سے پہلے وہ فرعون سے ملے اور اس کو کہا, ان لنا لاجرا ان کنا نحن الغالبین, کہ ہمارے پاس کوئی ہمیں اجر دو گے, واقعی ہمارے لیے کوئی انعام ونام ہے, جو کہ اگر ہم واقعی جیت گئے تو, ہم جیتیں گے تو ہمارے لیے یعنی کیا انعام ہے, یہ وہ پوچھنا چاہ رہے ہیں. اب دیکھ لیں یہی فرق ہے نا جادوگر میں اور ایک نبی میں. نبی بے لوس کام کرنے والا, اس کو یہ نہیں کہ مجھے کیا ملے گا, اے میں شوبدے دکھاؤں, میں اس طرح کروں, میں سانپ بنا کے اس کو دکھاؤں تو کیا ہوگا, یا پھر آن تم ایمان لے آؤ تاکہ مجھے پھر کچھ ملے. نہیں, ان کو کوئی چیز اجر چاہیے ہی نہیں انسانوں سے, ان کا اجر اللہ کے پاس ہوتا ہے. اور یہ جو جنہوں نے اپنی دکانیں سجانی ہوتی ہیں وہ پھر اجر مانگتے ہیں کہ اب ہمارا اجر کیا ہے. قالا, اس نے کہا, کس نے, فرعون نے, نام, ہاں بالکل ملے گا, کیوں نہیں ملے گا, وَإِنَّكُمْ اِذًا لَّمِنَ الْمُقَرَّبِينَ, اور تم تو میرے مقرب لوگوں میں سے ہو جاؤ گے, اور جو کسی کا مقرب ہو جائے تو پھر کیا, جیسے جو اللہ کا مقرب ہو جائے, جو اللہ کے قریب ہو جائے, پھر اس کے تو کیا ہی کہنے ہیں, اس کو تو سب کچھ ہی مل جاتا ہے. تو جو فرعون کہہ رہا ہے, تم میرے مقرب ہو گے یعنی میرے دربار میں میرے قریب ہو گے, یہ انعام ہے کہ دربار میں کرسی ملے گی, تو میں اپنے دربار میں رکھ لوں گا, اور یہ بہت بڑی بات تھی نا, انعام تو ملے گا ہی, ساتھ یہ اعزاز بھی ملے گا. جو بادشاہ کے قریب ہو جاتا پھر تو بھائی کیا ہی بات ہوتی ہے اس کی, پھر تو اس کو کوئی مسئلہ ہی نہیں ہوتا. قال لهم موسیٰ, تو انہوں نے کہا, کس نے کہا, ان سے موسیٰ علیہ السلام نے ان سے کہا, کن سے, ہم کی ضمیر کس طرف جا رہی ہے, ان جادوگروں سے. اب سیدھا یہ ان کی بات چیت ختم ہو گئی, یہ سین ختم ہو گیا, یہ ایسے ہی ہے جیسے آپ ایک فلم میں دیکھتے نا, ایک سین آتا ہے پھر اس کے بعد دوسرا سین, تو یہ ایک سمجھ لیں کہ ایک فلم ہے موسیٰ علیہ السلام کی دکھائی جا رہی ہے آپ کو, جو فرعون کے ساتھ ان کا تھا, اور آپ ایک اور سین پلٹا ہے تو اس میں کیا ہے, اب موسیٰ علیہ السلام جادوگروں کو کہہ رہے ہیں, وہ سارے میدان میں کھڑے ہوئے ہیں, ان کو قال لهم, کہا ان سے, کس نے, موسیٰ علیہ السلام نے, القو, ڈالو, ما انتم ملکون, جو بھی تم نے ڈالنا ہے ڈالو, تم دکھاؤ پہلے اپنا, یعنی شروعات تم کرو. یہ وہی موسیٰ ہیں جو کہہ رہے تھے کہ اللہ مجھے ڈر لگتا ہے, اللہ وہ میری تکذیب کریں گے. دیکھو اللہ تعالیٰ نے ان کو کیسا اب حوصلہ دے دیا کہ کتنے انہوں نے یعنی تحمل کے ساتھ اور بہادری کے ساتھ فرعون کے دربار میں کھڑوں کے بات کی, یہ آسان بات نہیں تھی اور یہ سارا یہ چیزیں آسان نہیں تھیں, کیونکہ اس سے اندازہ لگائیں, حدیث میں آتا ہے کہ ایک ظالم حکمران کے سامنے کلمہ حق کہنا سب سے بڑا جہاد ہے, کیونکہ جو حکمران کے سامنے ویسے ہی انسان کی ٹانگیں کانپنے لگتی ہیں, اور اگر کوئی ظالم حکمران ہو اور وہ بھی کوئی فرعون جیسا ہو جس کو آگے پیچھے کوئی بھی پوچھنے والا نہیں, کوئی عدالت, کوئی وہاں پہ پولیس نہیں تھی, جو کوئی ہیومن رائٹس نہیں تھے, کوئی چیز نہیں تھی کہ جو فرعون جیسے کے اوپر کوئی پوچھ بھی سکے کہ تم نے ایسے کیوں کیا یا کیوں تم ایسے کہہ رہے ہو یا کیوں ایسے کر رہے ہو, کوئی چیز نہیں تھی. وہ قید کرنا چاہے قید کر دے, وہ کسی کو مروانا چاہے مروا دے, جو بھی کرنا چاہے. ایسے بادشاہ کے سامنے کھڑے ہو کے حق کی بات کہنا, ہم تو ایک ٹیچر سے ڈر جاتے ہیں, کوئی پرنسپل ہو, کوئی ایک امیگریشن والا ہو, اس کے سامنے ٹانگیں کانپنے لگتی ہیں, پولیس والا گاڑی کھڑی کرا دے تو اس کے لیے ہماری حالت بری ہو جاتی ہے. دیکھیں اللہ تعالیٰ نے پھر ان کو وہ قوت عطا فرمائی کہ حق بات اتنے بڑے آدمی کے, اتنے طاقتور آدمی کے اور اتنے ظالم آدمی کے دربار میں کہی, اور اب بغیر کسی نروسنیس کے کہا تم ڈالو پہلے. فَأَلْقَوْا, تو انہوں نے ڈالی, حِبَالَهُمْ, اپنی رسیاں, وَعِصِیَّهُمْ, اور اپنی لاٹھیاں. اب ان کو بتا دیا گیا ہوگا نا کہ یہ ہے جس کا تم نے مقابلہ کرنا ہے, وہ اپنا عصا ڈالتا ہے تو وہ سانپ بن جاتے ہیں, تو انہوں نے کہا ہمارے لیے کون سا مشکل ہے, ہم بھی سانپ بنا کے دکھا دیتے ہیں. انہوں نے جب ڈالی, وَقَالُوا بِعِزَّتِ فِرْعَوْنَ, اور انہوں نے کہا فرعون کی جے, فرعون کی عزت کی قسم, اِنَّا لَنَحْنُ الْغَالِبُونَ, ہم ہی غالب آنے والے ہیں. یعنی ایک نعرہ سا لگانا جیسے کہ شروع کرنے سے پہلے ہم کہتے ہیں نا نعرہ تکبیر, تو اسی طرح انہوں نے فرعون کا نعرہ لگایا کہ فرعون کی عزت کی قسم. تو یہ اس طرح کی چیزیں ہوتی ہیں جو جس کو ماننے والا ہوتا ہے وہ اس طرح کے نعرے اور اس طرح کی بات کر کے ایک جوش اور ولولہ دکھانے کے لیے کرتا ہے, اور فرعون تو ان کا سمجھ لینا خدا تھا, تو وہ اسی کا نام, اسی کے نام سے کام کو شروع کر رہے ہیں, یہ ان کی بسم اللہ تھی, سمجھ لیں کہ انہوں نے اپنی بسم اللہ پڑھی کہ انہوں نے فرعون کا نام لیا. تو ہمیں بھی جب بھی کام شروع کرنا ہے تو اللہ کا نام لینا ہے, یا کام میں کوئی ایسی جوش والا نعرہ ہے تو وہ بھی تکبیر کا ہونا چاہیے. مگر بعض اوقات ہمارے ہاں کچھ لوگ یا علی مدد ایسے کہتے ہیں, تو یہ بھی ایک شرکیہ بات ہو جاتی ہے. یا علی مدد نہیں, بس اللہ اکبر ہی کہیں, بسم اللہ ہی کہیں کام شروع کرنے سے پہلے بھی, یا کوئی جوش ابھارنے کے لیے بھی کوئی کہنا ہو. تو ہمارے تو ناسمجھی کی انتہا ہے نا, یہ وہ لوگ ہندو اپنے جے ہمارے, یعنی جو بھی ان کے دیوتا ہوتے ہیں ان کے نام لیتے ہیں, ان کی جے ہو, ان کو زندہ بات کہنے کے لیے وہ بات کرتے ہیں, اور ہمارے ہاں شادیوں پہ جے جے شیوے شنکر کہہ دیتے ہیں. وہ دیکھیں کتنی شرکیہ بات کر دی, اندازہ ہی نہیں ہوتا کہ کیا ہم کہہ رہے ہیں, کیا ہم بس وہ ایک شعر پڑھنے ہیں یا ایک گانا گانا ہے تو چاہے ان کے جو بت ہیں ان کی جے جے کرنی ہو, کس چیز کا نعرہ لگا رہے ہیں, کیا بات اپنے منہ سے کہہ رہے ہیں, کفر کے اندر داخل ہو رہے ہیں, اور پتہ ہی نہیں اپنی شادیوں پہ خوشیوں کے موقع پہ اس طرح کے گانے گانا یا لگانا یا ان کو گھروں میں چلانا کوئی بڑی بات ہی نہیں, بغیر سوچے سمجھے. تو انہوں نے بھی فرعون کی عزت کی قسم کھا کے انہوں نے کہا ہم ہی جیتیں گے. فالقا موسیٰ, اب موسیٰ علیہ السلام کی باری آئی, موسیٰ علیہ السلام نے جب ڈالا اپنا عصا, فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ, تو اچانک وہ نکل گیا, اسی وقت اس نے نکل دیا جو انہوں نے جھوٹ گھڑا ہوا تھا. یہ نہیں فرمایا کہ جو سانپ تھے ان کو نکل گیا, جو جھوٹ تھا, اس لیے کہ وہ حقیقی سانپ تھوڑی تھے, وہ تو سارا جھوٹ کا پلندہ تھا, وہ تو میسمرائز کرتے تھے نا, جیسے ایک شوبدہ باز جو ہوتے ہیں نظر بندی سی کر دیتے ہیں, وہ ایسے انسان کو ایسے لگنے لگتا ہے کہ جیسے یہ پتہ نہیں وہ کسی باڈی کو کاٹ کے اس کے بعد دوبارہ زندہ کر رہے ہیں. کسی نے مجھے بتایا کہ وہ جادوگر ہیں, وہ یہاں پہ ایک جادو دکھاتے ہیں, انسان کو کاٹ دیتے ہیں پھر اس کے بعد وہ انسان بالکل سیدھا ہو جاتا ہے. تو یہ کیا ہے, نہ کوئی نظر بندی ہے, کون زندہ کر سکتا ہے, अकल की बात तो नहीं ना, तो आप पूछ रहे हैं कि ये कैसे हो सकता है ये बताएं। ये सब शोभदाबाजी होती है, इंसान को ऐसे फील होता है कि ऐसे है लेकिन वो नहीं होता। अब सबको ऐसे लगा कि ये रस्सियां जो हैं वो सांप हैं और ये सांप सारे घूम रहे हैं मैदान में। अब आप मुझे बताएं अगर 12,000 भी थे, वो कम से कम 12,000 भी थे, तो 12,000 तो सांप घूम रहे थे ना वहां पे। और एक जगह आता है मूसा खौफजदा होगा, तो अल्लाह ताला ने वही फरमाई कि ए मूसा अब आप अपना आसा डालें, तो वो एक सांप ने सबको निगल लिया, क्योंकि वो सांप थे ही नहीं, वो सब लोगों को ही आंखों को वो किया जाता था। तो ऐसे ऐसे भी जादू होते हैं कि होती चीज कुछ है और नजर कुछ और आती है, इस किस्म के भी जादू किए जाते हैं, इतने जोर आवर जादू होते हैं। अब इतना बड़ा मजमा वो उन्होंने बुलाए थे ना, वकील नासी हल अंत मुजतमीउन, तो लोगों को बहुत इकट्ठा किया हुआ था जो मुकाबला देखने के लिए आए, सबको दावत थी, सबको इन्विटेशन था। अब इतना बड़ा मजमा बैठा हुआ, किसी ने नहीं कहा ये तो रस्सियां, ये क्या, ये तो गलत है। और बाज जगह आता है कि 3,00,000 से भी ऊपर सांप चलते फिरते नजर आ रहे थे, यानी सिर्फ स्टिल भी नहीं थे, चल फिर रहे थे, हरकत में थे। तो सोचेंगे फिर इंसान की हालत क्या हो, इतने सांप। अब जब ये जब सांप जो मूसा अलैहि सलाम की लाठी जब डाली और जो सांप ने निगला, तो अच्छा लोगों को तो नहीं समझ आई, लेकिन जो जादूगर थे उनको समझ आ गई कि ये क्या है, क्योंकि उनको तो पता है ना कि हम ये शोभदे दिखा रहे हैं। वो जादूगर तो उनको तो समझ ही होती है ना कि मैं क्या कर रहा हूं, उसको तो पता है कि ये असल सांप थोड़ी है, ये तो ऐसे ही है और इन लोगों को ये नजर आ रहा है। वो हीरे की पहचान जौहरी जानता है ना, हीरा कौन सा और नकली कौन सा, तो उनको पता था कि ये जो हमारे नकली हैं ये सब ये कोई सांप वांप नहीं है। उनको ये पता था कि ये वाकई जो सांप बना है, ये लाठी तो ये वाकई बना है। और जब ये मौजा उन्होंने देखा, समझ गए कि ये इंसानी चीज नहीं है, ये वाकई अल्लाह का नबी है, तो क्या हुआ, फाउल किया तो डाल दिए गए असहारतु साजिदीन, जादूगर सजदे में, सजदा करने वालों में, सजदे की हालत में डाल दिए गए। क्यों आया वो, खुद क्यों नहीं गिर पड़े, इसलिए कि ऐसे लग रहा था कि उनको किसी ने डाल दिया है। वो इतने बेख्तियार होके सजदे में चले गए, जब उनको सच्चाई, जब उनको हक सामने नजर आ गया, तो वो खड़े नहीं रह सके, ऐसे लगता था किसी ने इनको गिरा दिया। और उनकी जुबान पे क्या था, कालू आमन्ना बिरब्बिल आलमीन, उन्होंने कहा हम ईमान ले आए रब्बिल आलमीन पे, रब्बी मूसा व हारून, मूसा और हारून अलैहिस्सलाम के रब पे। अब उनको तो तारुफ यही है ना कि वो रब है जो मूसा और हारून अलैहिस्सलाम का भी रब है। अब फिरौन तो सीखपा हो गया, और उसने तो ये सोचा कि ये क्या हो गया, मेरी तो सुबकी हो गई और ये क्या हो रहा है, उसने क्या सोचा था, और ये तो कुछ सीन ही बदल गया। पहले एक मूसा अलैहिस्सलाम थे, अब ये इतने सारे हो गए। अब उसने फौरन कहा, काला, उसने कहा आमन तुम लहु, तुम ईमान ले आए इस पे, कबला अन आगा ना लकुम, इससे पहले कि मैं इजन देता तुमको, मैं तुम्हें इजाजत दूं मेरी इजाजत के बगैर, इसलिए कि वो अपने आप को खुदा कहता था ना, सारे अवाम उसकी इजाजत से ही काम करते थे, तो अगर ईमान भी लाना है तो मुझसे इजाजत लो, जो खुदा जो बना हुआ था। इन्नहु लकबीरुकुम अल्लज़ी अल्लमकुम अस्सिहर, ये तुम्हारा बड़ा ही जादूगर है जिसने तुम लोग सारों को जादूगर सिखाया, ये तुम्हारा मास्टर जादूगर है, तुमने इसे सीख के ही तुम आए हो, और इस यानी ये सारी तुम्हारी मिली भगत थी, ये सब तुम्हारी प्लानिंग थी। उसने कहा कि ये ना हो कि जादूगर तो मान गए और ऐसे सजदे में गिर के फौरन उनकी जुबानों से ये निकल रहा है, ये ना हो लोग भी इनसे इंप्रेस हो जाएं और वो भी यही शुरू कर दें। अस्तग़फिरुल्लाह फलसौफ तालमून, उसने कहा तुम्हें जल्दी पता चल जाएगा। यानी ये मतलब क्या था कि तुम्हें इसका अंजाम मालूम हो जाएगा, ऐ जादूगरो ये तुमने जो मेरी मुखालफत की है ना, अभी तुम्हें समझ आएगी, तुम्हें अब भी पता चलेगा कि तुमने किस आफत को अपने सर लिया। अब इस जालिम से तो कोई चीज भी बईद नहीं थी। उसने फिर ऐलान क्या किया कि मैं करूंगा क्या, सख्त तरीन सजा का, उनको कैद करने का नहीं कहा, लौकत्ती अन्ना ईदी अकुम, وہ ارجلکم من خلاف، میں پہلے تو تمہارے ہاتھ کاٹوں گا اور پیر کاٹوں گا مخالف سمت سے، یعنی رائٹ ہینڈ ہے تو لیفٹ فٹ، اور لیفٹ جو ہینڈ ہے تو پھر رائٹ فٹ کو کاٹوں گا، یعنی ایسے. اور اس کے بعد والا اسلی بنکم اجمعین، اور سب کے سب تم کو سولی پہ چڑھا دوں گا، ساروں کو، ایک کو بھی نہیں چھوڑنا. اور ایسا نہیں تھا کہ جادوگروں کو پتہ نہیں ہے کہ یہ پتہ نہیں ایسی دھمکی دے رہا ہے یا کچھ، نہیں، ان کو پتہ تھا کہ یہ جو کہہ رہا ہے اس نے کر بھی دینا، یہ خالی اس کی وارننگز نہیں ہے، یہ ایسا کر کے رہے گا. اور اس وقت یہ جو ہاتھ پیر کاٹنا ہے، ایسے کوئی نرمی سے نہیں کاٹے جانے تھے کہ بھئی نرمی سے کاٹ کے اس کے بعد ان کے اوپر کوئی دوائیاں لگائی جا رہی ہیں، انتہائی بے دردی کے ساتھ کاٹے جاتے تھے. اور ابھی کاٹے ہیں اور کاٹ کے ایسے ہی نہیں چھوڑ دیتے تھے، وہ بندہ تڑپ رہا ہوتا تھا، اس کا خون بہ رہا ہوتا تھا، اور اس کو اٹھا کے پھر سولی کے اوپر چڑھا دیتے تھے کہ کوئی درخت ہے یا ایسے کوئی پول ہے تو اس کے اوپر کیلوں کے ساتھ ٹھونک دیتے تھے اس انسان کو، اور وہاں پہ اس کو تڑپتا ہوا چھوڑ دیتے تھے کہ وہ وہیں پہ سسک سسک کے مر جائے. یعنی ایسی نہیں تھی کہ ایک بلٹ دے دیا تو چلو جی اسی وقت دو سیکنڈ میں انسان کا خاتمہ ہو گیا، وہ بھی ایک موت ہے، اور ایک یہ بھی موت ہے کہ انسان کو تڑپا تڑپا کے مارا جائے. استغفر اللہ استغفر اللہ استغفر اللہ. یعنی اس زمین کے اوپر دیکھو کیسے کیسے ظالم لوگ آئے، لیکن مجال ہے جو حق پہ چلنے والے ہوں ان کا ایمان متزلزل ہو جائے. قالوا لا دیر، انہوں نے کہا کوئی پرواہ ہی نہیں ہے. سبحان اللہ، اتنی بڑی بات وہ کہہ رہا ہے کہ جس کو سن کے بھی، اور اس کا اگر آپ سین سوچ لیں اپنے ذہن میں، تو انسان کے رونگٹے کھڑے ہو جاتے ہیں کہ اللہ اتنی بے دردی، اتنی بے رحمی. اور وہ ان کے لیے اعلان کر رہا ہے اور کہہ رہا سب کو ایسا کروں گا، اور ان کا ایمان متزلزل نہیں ہو رہا. یہ اس ایمان نے ان کے اندر کیا طاقت بھر دی ہے. یہ ہوتا ہے سچا ایمان، کہ انسان کے اندر اتنی طاقت آ جاتی ہے وہ کہتے ہیں دنیا میرا جو مرضی کر لے، کر لو جو کرنا ہے میرا، میں نے نہیں ہلنا اپنی جگہ سے. ایسے نہیں ہماری طرح ہائے اس نے دیکھ لیا مجھے، ایسے وہ حجاب اتار دو اپنے، وہ اس نے مجھے گالیاں دے دی، کوئی ضرورت نہیں اپنے مسلمان نام رکھنے کی، اس دفعہ ایئرپورٹ پہ مجھے اتنی دیر کھڑے رکھا گیا، آئندہ میں حجاب نہیں لگا کے اترا کروں گی ایئرپورٹ پہ. بھائی حکمت ہے نا اس کے اندر بھی، ویسے ہی چلنا چاہیے جیسے زمانہ ہو جیسی جگہ ہے، وہ ایسے نہیں تھے. یہ ہے سچا ایمان. ہم کیا چیزیں ہیں اپنے بڑے، ہم رونے روتے ہیں ہائے ہمارے اوپر تو پتہ نہیں ظلم ہی کتنا ہو رہا ہے. اللہ تعالیٰ معاف کرے، ہم نے تو ابھی دیکھا نہیں ظلم کیا چیز ہوتی ہے، یقین کرے. اور آنسو ہم ایسے بہاتے ہیں جیسے ہمارے پتہ نہیں کس ٹارچر میں ہمیں رکھا ہوا ہے. اللہ ہمیں معاف فرمائے ہماری باتوں کے اوپر، جب لوگوں سے سنتے ہی اتنا افسوس ہوتا ہے، اس نے مجھے ایسے کہہ دیا، اس نے میرے ساتھ ڈسکریمنیشن کر دی. کیا ڈسکریمنیشن آپ کے ساتھ کر دی؟ کوئی گسیٹا، کس کو سولی پہ یہاں پہ چڑھایا، کس کو گولی مار دی، کس کو کیا کر دیا، کیا ہو گیا؟ لیکن ڈر ایسے رہے ہیں جیسے پتہ نہیں کیا ان کے ساتھ ہو گیا. ایئرپورٹ پہ ایسے مناظر میں نے خود اپنی آنکھوں سے دیکھے، جب ایک ملک سے چڑھے ایک اسلامی ملک سے، تو وہاں سے حجاب لگے ہوئے تھے، اور جب یہاں کے ایئرپورٹ پہ اترے تو سب کے حجاب اترے ہوئے تھے. ان سے ڈر کے کہ کچھ کہہ نہ دیں، ہائے ہمیں کچھ زیادہ کھڑا نہ کر لیں، ان کے لیے یہ ٹارچرز ہیں. ٹارچر دیکھنا تو یہ دیکھو، یہ ہوتا ہے ظلم. لیکن وہ بھی کیا خدا کے بندے تھے جی. فرعون دیکھے، سوچیں اس کی کیا حالت ہوگی کہ جب وہ کہہ رہے ہیں ہمیں کوئی پرواہ ہی نہیں، کہ اب ان کا کیا کروں. اس نے اپنا پورا زور، یعنی جو اس کے دماغ کے اندر سب سے زیادہ ظالمانہ سزا آئی نا، اس نے وہ بولی. لیکن آگے سے وہ کیسے لوگ ہیں کہ جو وہ کہہ رہے ہیں کہ کوئی پرواہ ہی نہیں ہے. یہ ہے ایمان جو چاہیے، یہ ہے ایمان کہ پھر ان کے لیے فرشتے اترتے ہیں اور کہتے ہیں کہ ولا خوفون علیہم ولا هم یحزنون، کہ نہ ان کے لیے پھر کوئی، ایسے لوگوں کے لیے نہ ان کے لیے کوئی خوف ہوتا اور نہ کوئی غم ہوتا ہے. پھر فرشتے ان کے لیے اترتے ہیں اور کہتے ہیں کہ نہ غم کرو، ہم تمہارے ساتھ ہیں. یہ ہیں وہ لوگ، ہماری اتنا چھوئی موئی نہیں. ذرا سی خبر کہیں سے آ جاتی ہے نا، سارے ڈر کے مارے ایسے ہو جاتے ہیں. आपको पता है वहां पे उनका हिजाब खींच लिया था, आपको पता है वहां पे किसी को गोली मार दी उसको मुसलमान समझ के, कितनों को गोलियां मार रही हैं, कितनों के साथ ऐसा हो गया, क्या हर जगह ऐसा हो रहा है? नहीं, हिजाब देख के आपका किसी ने नफरत से देख लिया तो वही आपके लिए काफी हो गया, फौरन उसको चेंज करने के करते हैं। किसी ने बताया वो इमाम तो ऐसी स्टेट में चले गए जहां पे कोई गाड़ी साथ आ गई और उसने बड़ी गालियां वालियां दी, तो उस दिन के बाद से हमने कहा नहीं नहीं भाई हिजाब नहीं लेना आप, तो वो हमने हिजाब उतार दिए। ये तो हमारे हाल है, और ईमान के दावे हमारे बहुत बड़े हैं। कल को जब हशर के मैदान में ये भी खड़े होंगे ना जादूगर, और हम भी खड़े होंगे, तो शर्म ना आएगी कि हम कितनी छोटी छोटी बातों को इशू बना के बस भागते थे अल्लाह के दीन से कि कहीं हमारी पहचान एज मुस्लिम ना हो जाए। और ये भी खड़े होंगे जिन्होंने हाथ पैर कटवाए और सूली भी चढ़ गए, उन्होंने कहा इन्ना इला रब्बी ना मुनकलिबून, तो क्या हो गया हम अपने रब की तरफ पलटने वाले, जो मर्जी कर लो, हमने जाना तो उसकी तरफ ही है ना, आज नहीं तो कल उसी के पास जाना है और उसी के पास वापस जा रहे हैं ना, तुम क्या कर सकते हो ज्यादा से ज्यादा तुम्हारे में मौत दे सकते, तो क्या हुआ हम अपने रब के पास ही जा रहे हैं। जो इंसान हकीकी ईमान पा लेता है ना उसको मौत एक बड़ी चीज नहीं लगती कि मौत आए मर ना जाए, कहीं अपने आप को बचा लो मर ना जाए, कब तक बचाओगे, एक दिन तो जाना ही है। और जो रब को पा लेता है सच्चा ईमान हासिल कर लेता है उसके पास, तो रब के पास जाना उससे मुलाकात करना उससे बड़ी क्या बात हो सकती है, उसको तो ये होता है बस ईमान पे जाऊं अल्लाह ईमान दे देना मौत के वक्त। तो इन्होंने ये हकीकत पा ली थी, इन्ना नतमा हुआ यगफिर लना, हमें तो अब ये हम तमा रखते हैं कि बस वो हमें बख्श दे। हाँ देखो जब इंसान ईमान लाता है ना तो उसको सबसे ज्यादा अपनी जो पिछली बुराइयां जो खताएं जो गुनाह होते हैं वो उसको बेचैन करते हैं, बस उसको ये होता है मेरी मगफिरत हो जाए, हाय मैं किस जंजाल में फंसा हुआ था, मैं कितनी बुराई में फंसा हुआ था, मैं किस शिर्क में पड़ा हुआ था। इसी तरह जब इंसान को हिदायत भी मिलती है ना, सच्चा ईमान तो देखें उसी वक्त आता है जब इंसान को हिदायत मिल जाए, वरना सिर्फ बॉर्न मुस्लिम होना इंसान को सच्चा ईमान थोड़ी होता है। जब आपको भी जब हिदायत का रास्ता अल्लाह ने आपके लिए खोला होगा तो नजर आती है ना फिर पिछली जो गलत कारियां की जो गुनाह किए वो सारे बेचैन करते हैं, इंसान कहता है मैं किस जिंदगी को गुजार रही थी, मैंने ये कितने गलत काम किए, फिर इंसान उन पे रोता है, फिर उनकी फिक्र आ जाती है। बाद लोग कहते हैं नहीं कुरान पढ़ के अपने आप को बड़े परफेक्ट समझते हैं, ऐसे नहीं है, वो परफेक्ट नहीं, उनको तो और ज्यादा अपनी गलतियां नजर आने लगती हैं। जो सच्चा वाकई कुरान की तालीम ले रहा हो ना उसको तो हर वक्त अपनी गलतियां नजर आती रहती हैं, उसको तो उन्हीं से फुर्सत नहीं मिलती। बाज लोगों में हाँ तकब्बुर आ जाता है, सच्चा इल्म नहीं मिला ना, जब वाकई सच्ची आप वाकई जो सही इल्म है ना कुरान का वो लेना शुरू कर दो तो आपको तो अपनी बुराइयों से फुर्सत नहीं मिलती, आपने क्या किसी की देखनी है या क्या किसी और को ताने देने या किसी को लुक डाउन करना, वो तो बात की बात कैसे हो सकती है पॉसिबल, जो इंसान अपने से ही फुर्सत नहीं हासिल कर पाता। तो वो कहते हैं हमें तो बस ये उम्मीद है कि वो हमें बख्श दे, बख्श दे हमें रब्बुना खताना, हमारा रब हमारी खताएं बख्श दे। उनको अब ये नहीं परवाह हो रही कि ये हमें ऐसे काटेगा और ऐसे सूली चढ़ाएगा, अब एक बंदे को वो कुछ कह रहा है और ये बजाय इससे हॉरिफाइड हो जाएं, खौफजदा हो जाएं कि हाय अब क्या होगा हमारा, हाय हम कैसे तड़पेंगे, आए हमारे घर वाले हमारे बच्चों का क्या होगा, उनकी कौन देखभाल करेगा, उनका क्या बनेगा, छोड़ो अभी क्या ईमान लेकर आना बाद में चुप करके ले आएंगे, नहीं उनको कोई परवाह ही नहीं रही, ऐसे लगता है उनकी दुनिया बदल गई। सच्चा ईमान दुनिया ही तो बदल देता है, इंसान को जो चीजें पहले कुछ नजर आ रही थी कि अजर चाहिए फिरौन तुम हमें क्या दोगे क्या इनाम दोगे, पहले वो उनके लिए बड़ा था और अब उनके लिए उनकी खताएं इतनी बड़ी चीज बन गई हैं कि उनको वो ही नजर आ रही है, पहले वो लालच था और अब एक तरफ कुर्सी है सोचे, एक तरफ कुर्सी मिलनी थी उसके दरबार में, दूसरी तरफ सूली है, वो सूली को प्रेफर कर रहे हैं। हमारे जैसे लोग तो कहेंगे आये ये तो कितनी नादानी की बात है, कुर्सी लेनी चाहिए, कुर्सी के लिए लोग तो खून बहा देते हैं, और ये जाने देने को तैयार हुए मैं, कुर्सी को छोड़ दिया उन्होंने, कुर्सी की परवाह ही नहीं। अल्लाह अकबर, ये है रब की सही पहचान हो जाना कि रब आलमीन को ना, उनको यही पहचान हुई है ना, रब की पहचान। हम उस रब के ऊपर ईमान ले आए, हमें जिस दिन ये सच्ची पहचान हो गई ना, उस दिन हमारी भी जिंदगी बदल जाएगी कि रब की खातिर फिर जीना और रब की खातिर मरना ये समझ में आ जाता। और अगर कोई किसी को रब की खातिर मौत भी आ जाए तो उसको कोई परवाह ही नहीं होती, वो तो खुश हो जाता है कि शुक्र है अल्लाह की खातिर, उसके अहकामात पे चलते हुए, उसके नाम की वजह से अगर कुछ किसी ने मुझे कुछ कह भी दिया, कोई गोली मार दी, तो कोई परवाह नहीं है, शुक्र है, ये तो शहादत है, ये तो शहादत है मेरे लिए, फिर परवाह नहीं रहती। तो उनको ये बस है कि अब हमारा रब हमारी खताएं बख्श दे। अनकुन्ना अव्वलल मुमिनीन, कि हम हो गए हैं पहले ईमान वाले लाने वाले, यानी सारे लोगों में जितना मजमा है इनमें हम सबसे पहले हम ईमान लेकर आए हैं। अल्लाह इसी वजह से हमें बख्श देना कि हम अव्वलुल मुमिनीन है, हम साबिकून अल अव्वलून है, हमें बस हमारी खताएं माफ हो जाए तो हमें कोई परवाह नहीं है फिरौन तेरी सजाओं की। सुभान अल्लाह, अल्लाह ताला ऐसा ईमान हम सबको अता फरमाए कि जो पहाड़ों की तरह हो, कि मुतजलजल ना हो, चाहे आंधियां चले या तूफान आए, चाहे कोई कुछ भी कह दे, हमारा ईमान ना हिले। अल्लाह हमें ये ईमान अता फरमाना। तो ये भी तो अल्लाह के बंदे थे ना, एक लम्हे पहले जब एंटर हुए हैं यहाँ पे तो क्या है, जादूगर। सबसे एक यानी बुरा काम, गुनाहे कबीरा है जादू करना, और लम्हे भर में इनकी जिंदगी कैसे बदल गई, क्या से क्या बन गए। और आप देखें वही वाली बात है जो हदीस है ना, कि कोई इंसान 70 साल नेकी करता है और एंड में कोई ऐसा गुनाह कर देता है कि वो जहन्नमी हो जाता है, और कोई इंसान 70 साल बुराइयां करता है और एंड में कोई ऐसा काम कर देता है कि जन्नती हो जाता है। इनकी मिसाल वही है, सारी जिंदगी जादुओं और इनके अंदर पड़े रहे, एंड में बस उनकी मौत जो आई है ना वो ईमान पे आई। तो उनसे ज्यादा खुशकिस्मत कौन होगा। अल्लाह ताला हमें सच्चा ईमान अता फरमाए, अपनी मार्फत अता फरमाए कि हम अपने रब को पहचान पाए। सुभानक अल्लाहुम्मा वबिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। तिलावत सुनिए।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم طاسيم ميم تلك آيات الكتاب المبين لعلك باخع نفسك ألا يكونوا مؤمنين إن نشأ ننزل عليهم من السماء آية فظلت أعناقهم لها خاضعين وما يأتيهم من ذكر من الرحمن محدث إلا كانوا عنه معرضين فقد كذبوا فسيأتيهم أنباء ما كانوا به يستهزئون أَوَلَمْ يَرَوْا إِلَى الْأَرْضِ كَمْ أَنْبَتْنَا فِيهَا مِنْ كُلِّ زَوْجٍ كَرِيمٍ إِنَّ فِي ذَلِكَ لَآيَةً وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ وَإِذْ نَادَى رَبُّكَ مُوسَىٰ أَنِ ائْتِ الْقَوْمَ الظَّالِمِينَ قَوْمَ فِرْعَوْنَ أَلَا يَتَّقُونَ قال رب إني أخاف أن يكذبون ويضيق صدري ولا ينطلق لساني فأرسل إلى هارون ولهم علي ذنب فأخاف أن يقتلون قال كلا فاذهبا بآياتنا إنا معكم مستمعون فأتيا فرعون فقولا إنا رسول رب العالمين أن أرسل معنا بني إسرائيل قال ألم نربك فينا وليدا ولبثت فينا من عمرك سنين وفعلت فعلتك التي فعلت وأنت من الكافرين قال فعلتها إذا وأنا من الضالين ففررت منكم لما خفتكم فوهب لي ربي حكما وجعلني من المرسلين وتلك نعمة تمنها علي أن عبدت بني إسرائيل قال فرعون وما رب العالمين قال رب السماوات والأرض وما بينهما إن كنتم موقنين قال لمن حوله ألا تستمعون قال ربكم ورب آبائكم الأولين قال إن رسولكم الذي أرسل إليكم لمجنون قال رب المشرق والمغرب وما بينهما إن كنتم تعقلون قال لئن اتخذت إلها غيري لأجعلنك من المسجونين قال أولو جئتك بشيء مبين قال فأت به إن كنت من الصادقين فألقى عصاه فإذا هي ثعبان مبين ونزع يده فإذا هي بيضاء للناظرين قال للملأ حوله إن هذا لساحر عليم قال للملأ حوله إن هذا لساحر عليم يريد أن يخرجكم من أرضكم بسحره فماذا تأمرون قالوا أرجه وأخاه وابعث في المدائن حاشرين يأتوك بكل سحار عليم فجمع السحرة لميقات يوم معلوم وقيل للناس هل أنتم مجتمعون لعلنا نتبع السحرة إن كانوا هم الغالبين فلما جاء السحرة قالوا لفرعون أئن لنا لأجرا إن كنا نحن الغالبين قال نعم وإنكم إذا لمن المقربين قال لهم موسى ألقوا ما أنتم ملقون فألقوا حبالهم وعصيهم وقالوا بعزة فرعون إنا لنحن الغالبون فألقى موسى عصاه فإذا هي تلقف ما يأفكون فألقي السحرة ساجدين قالوا آمنا برب العالمين رب موسى وهارون قال آمنتم له قبل أن آذن لكم إنه لكبيركم الذي علمكم السحر فلسوف تعلمون لأقطعن أيديكم وأرجلكم من خلاف ولأصلبنكم أجمعين قالوا لا ضير إنا إلى ربنا منقلبون إنا نطمع أن يغفر لنا ربنا خطايانا أن كنا أول المؤمنين